यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उपसभापति डोलप्रसाद अरियाल निर्विरोध। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विकास आयोजना, बजेट कार्यान्वयन लगायतका विषयमा गण्डकी प्रदेशका सांसदहरूसँग छलफल। लोकतन्त्रको स्थापना र संस्थागत गर्न रेडियो नेपालको भूमिका महत्वपूर्ण रहेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिलसेनाको भनाई। मध्य पूर्वमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको विशेष उडान आजदेखि। खाड़ी मुलुकमा युद्धको अफवाह फैलाएको भन्दै 11 नेपाली पक्राउ। सरकारी र निजी अस्पतालमा 10% शैया निशुल्क गर्ने व्यवस्थालाई कड़ाईका साथ लागू गर्ने सरकारको निर्णय। र करिब 5 दशकपछि मानवयुक्त अन्तरिक्ष यान चन्द्रमामा।
विदेश गए परि चिन्ता किन गर्ने, नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने, जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको सभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उपसभापति डोलप्रसाद अरियाल डीपीको एकल उम्मेद्वारी दर्ता भएको छ। उम्मेद्वारी दर्ता गर्ने निर्धारित समयभित्र अरियालको मात्र प्रस्ताव परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुहुने निश्चित भएको हो। संघीय संसद सचिवालयका अनुसार हिजो बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म उम्मेद्वारी दर्ताको समय थोकिएको थियो। सो अवधिमा अरियालको तर्फबाट मात्रै उम्मेद्वारी परेपछि उहाँ संसदको नेतृत्वमा पुग्नु भएको छ। संसदका प्रवक्ता एक रामगिरीका अनुसार भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा उक्त प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गण्डकी प्रदेशका सांसदहरूसँग हिजो छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा गण्डकी प्रदेशका विकास आयोजना, बजेट कार्यान्वयन तथा संघ प्रदेश र स्थानीय प्रदेश बीचको समन्वयका विषयमा छलफल गर्नुभएको हो। यसअघि प्रधानमन्त्री शाहले कोशी, कर्णाली र मध्य प्रदेशका संघीय सांसदहरूसँग पनि छलफल गरिसक्नु भएको छ। सरकारले सबै प्रदेशका जनप्रतिनिधिसँग नियमित संवादमा मार्फत समग्र विकासलाई अघि बढ़ाउने रणनीति अनुरूप छलफललाई निरन्तरता दिँदै आएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको 76 वार्षिकोत्सव हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ। रेडियो नेपालको प्रांगणमा आयोजित समारोहमा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिलसेनाले मुलुकमा लोकतन्त्र स्थापना र यसलाई संस्थागत गर्नमा रेडियो नेपालको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। उहाँले जनताको अपेक्षा अनुसार जिम्मेवार भएर सत्य तथ्य समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो। मन्त्री डाक्टर तिमिलसेनाले देशलाई एकताबद्ध र बलियो बनाउन अरूबाट जवाफदेहिता खोज्ने मात्र नभई रेडियो नेपाल आफूले पनि जवाफदेही भएर प्रसारण संस्थाको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
रेडियो नेपालले पुर्याएको धेरै ठूलो योगदान छ। यसमा सुधार के जरुरी छ, जनताको अपेक्षा के छ र हामीले आफ्नो एक्जिस्टेन्सलाई मजबूत बनाएर आफू हुनुको प्रमाण पेश गर्ने जिम्मेवारी पनि हाम्रै हो। के गर्दाखेरि संस्था बलियो हुन्छ र के गर्दाखेरि जनतालाई अझै यो संस्था आफ्नो हो भन्ने अनुभूत हुन्छ र यो संस्थाले पनि आफ्नो कर्तव्य कसरी प्रभावकारी रूपमा पूरा गर्न सक्छ भन्नेमा चाहिँ विचार गरेर हामी अगाडि बढ्नुपर्ने भएको छ। सरकारको तर्फबाट यसलाई बलियो, जवाफदेही र प्रभावकारी बनाउनको लागि के चाहिन्छ हामीले हेरिरहेका छौं, त्यसको मूल्याङ्कन पनि गरिरहेका छौं। अब हाम्रो संस्था बलियो हुनुको कुनै पनि अर्को विकल्प छैन।
अहिलेको सरकार सुशासन र पारदर्शिताको मूल कार्यभार लिएर आएको उल्लेख गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमिलसेनाले अब गल्ती गर्ने छूट कसैलाई नभएको बताउनुभयो।
हाम्रो सरकार, हामी आफू जवाफदेही छौं। एक इन्च पनि दायाँ बायाँ गर्दैनौ, नराम्रो गर्दैनौ, तर नराम्रो गर्ने एक इन्च पनि दायाँ बायाँ गर्नेलाई पनि कहीं कतै पनि छोड्दैनौ भन्ने त्यही सन्देश त्यही म्यान्डेट जनताले दिनुभएको छ र त्यही लिएर हामी आएका छौं। यसलाई विचार गरेर तपाईँ हामी सबैले काम गर्नुपर्ने जरुरी छ। कहाँ के समस्या छ, कहाँ मिलाउन पर्नेछ, कहाँ ठोकठाक पार्नु पर्नेछ, कहाँ कारवाही गर्नुपर्नेछ, हामी त्यही छामिरहेका छौं, त्यही नियालिरहेका छौं, त्यही हेरिरहेका छौं।
कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले परिवर्तित समयमा रेडियो नेपाललाई थप प्रविधि मैत्री बनाउँदै लैजानु आवश्यक रहेको बताउनुभयो। सचिव बस्नेतले रेडियो नेपालले विश्वसनीय समाचार मार्फत श्रोताको विश्वास कायमै राख्नुपर्ने बताउनुभयो।
रेडियो नेपालले देशभरि नै विभिन्न आफ्ना कार्यालयहरू मार्फत सबै नागरिकको पहुँचमा विश्वसनीय सूचनाहरू प्रसारण गर्दै आउनुको साथसाथै विभिन्न भाषाहरूको संरक्षण गर्ने, संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने जस्ता क्रियाकलापमा रेडियो नेपालले उत्कृष्ट कार्य गर्दै आइरहेको छ र अहिले प्रविधिमा आएको परिवर्तनका साथसाथै रेडियो नेपालले पनि आफ्ना श्रोताहरूको चाहनालाई मध्यनजर गर्दै अहिलेको परिवर्तित सन्दर्भमा आफ्ना क्रियाकलापहरूलाई पनि प्रविधि मैत्री बनाउँदै नागरिक माझ जाने प्रयास गरिरहेको छ। रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरेर दुईटै निकायहरूलाई एकै ठाउँमा राखेर प्रविधि मैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता पनि छ।
सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले विभिन्न आरोह अवरोह खेप्दै रेडियो नेपाल सार्वजनिक सेवा प्रसारणमा आइपुगेकोले संक्रमणकालीन जटिलतालाई न्यूनीकरण गर्दै अगाडि बढ़िरहेको बताउनुभयो। अध्यक्ष डाक्टर विष्टले सार्वजनिक सेवा प्रसारणलाई दिगो संचालनको आधार निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो।
हामी तटस्थ रूपमा काम गर्न सक्ने वातावरणको अपेक्षामा छौँ। यसलाई हामीले दिगो सञ्चालनको आधारहरू कसरी निर्माण गर्न सक्छौ, त्यसमा धेरै कुराहरू निर्भर हुन्छ। पीएसबीहरू सफल भएका छन् कि असफल भएका छन् भन्ने कुराको बेसिक एउटा कुरा भनेको चाहिँ यसको दिगो स्रोत छ कि छैन, त्यो स्रोतमा पुग्न सक्ने यसको स्वतन्त्र पहुँच छ कि छैन, त्यसको आधारमा नै यो स्वतन्त्र हुन्छ कि हुँदैन भन्ने कुरा हुन्छ। हामीसँग धेरै सम्भावना छन्। सबैभन्दा ठूलो यसको विरासत छ, विरासतलाई हामीले कायम गर्नुपर्छ। हामीले नयाँ स्वरूपमा जानुपर्नेछ, नयाँ चरणमा जानुपर्नेछ। पीएसबीको त्यो फर्मेट जानको निम्ति हामीलाई धेरै किसिमका अरू चीजहरू पनि आवश्यक हुन्छन्। यसमा हामी छलफल गर्छौं र यसमा मलाई विश्वास छ कि हामीले इन्भाइरोमेन्ट प्राप्त गर्छौं।
त्यस अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालका कायम मुकायम प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले देशमा सूचना शिक्षा र मनोरञ्जन क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको पीएसपी नेपालले पछिल्लो समय नागरिक केन्द्रित प्रसारणलाई प्राथमिकता दिँदै आएको बताउनुभयो।
रेडियो नेपालले आजसम्म आइपुग्दा देशको सूचना शिक्षा र मनोरञ्जन क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको छ। यसले नेपालको हरेक कुनामा सूचना पुर्याउने मात्र होइन, यसले राष्ट्रिय एकता, भाषा, संस्कृति र पहिचानलाई मजबूत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। विशेष गरी राजनीतिक परिवर्तनका कालखण्ड, प्राकृतिक विपद तथा द्वन्द्वका दिनहरूमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल र नेपाल टेलिभिजनले जनताको भरोसाको सार्वजनिक माध्यम बनेको इतिहास हामी सबैलाई विदितै छ। आजको डिजिटल युगमा प्रवेशसँगै रेडियो नेपालले आफूलाई समय अनुसार रूपान्तरण गर्दै अनलाइन, मोबाइल एप, ओटीटी जस्ता विभिन्न आधुनिक प्रविधि मार्फत देशभित्र मात्र नभएर विश्वमा रहेका नेपालीहरूलाई सेवा प्रवाह गरिराखेको छ। साथै आगामी दिनहरूमा पनि रेडियो नेपालले अझ प्रभावकारी रूपमा सेवा प्रवाह गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्छु।
76 वार्षिकोत्सवका अवसरमा रेडियो नेपालमा 25 वर्ष सेवा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक प्रदान गरिएको छ भने उत्कृष्ट कार्य गर्ने कर्मचारीहरूलाई पुरस्कार र सम्मान प्रदान गरिएको छ। रेडियो नेपालको वार्षिकोत्सवको अवसरमा रेडियो नेपाल स्रष्टा सम्मान 2082 गीतकार, लेखक एवं चलचित्र निर्देशक यादव खरेल र वरिष्ठ गायिका नुपुर भट्टाचार्य सम्मानित हुनुभएको छ। यसै गरी रेडियो नेपालको 76 वार्षिकोत्सव रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालयहरूमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। सर्वोच्च अदालतमा संवैधानिक विवादको समयमै निरूपण, पारदर्शिता र जवाफदेहिताका लागि संवैधानिक इजलास सम्बन्धी वेब पोर्टल प्रारम्भ गरिएको छ। सर्वोच्च अदालतमा हिजो आयोजित कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले पोर्टलको उद्घाटन गर्नुहुँदै संवैधानिक इजलासको सुदृढीकरण, संविधानको रक्षा र न्यायमा पारदर्शिताका लागि पोर्टल प्रारम्भ गरिएको बताउनुभयो। नेकपा एमाले गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा गरेको छ। ललितपुरको च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा हिजो भएको सातौं केन्द्रीय सचिवालय बैठकले निर्वाचनको संक्षिप्त समीक्षा गर्दै निर्वाचन मार्फत अभिव्यक्त भएको जनमतलाई सम्मान गर्ने निर्णय गरेको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिनुका साथै उहाँको नेतृत्वको मन्त्री परिषदलाई बधाई ज्ञापन गरेको समेत उहाँले बताउनुभयो। पार्टी कार्यवाहक अध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले संसदीय दलको नेताको निर्वाचन दलको विधान बमोजिम लोकतान्त्रिक विधिका साथ सम्पन्न भएको जनाएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले व्यवसायी शंकर अग्रवाल पक्राउ गरेको छ। गृहमन्त्री सुधन गुरूङको सचिवालयले व्यवसायी अग्रवाल पक्राउ परेको पुष्टि गरेको छ। बिहिबार मात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो। अग्रवाल र भट्ट व्यावसायिक साझेदार भएको बताइएको छ। सम्पत्ति शुद्धिकरणको मुद्दामा भट्ट पक्राउ परे लगत्तै शंकर समूहका प्रमुख रहनुभएका अग्रवाललाई नियन्त्रणमा लिइएको गृहमन्त्री गुरूङको सचिवालयले उल्लेख गरेको हो। यस्तै हालसम्म विभिन्न 10 जनालाई पक्राउ गरिएको गृहमन्त्री गुरूङले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ। मध्य पूर्वमा बढ़दो तनाव र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकको उद्धार तथा सहज आवागमनका लागि आजदेखि विशेष उडान शुरू गरेको छ। परराष्ट्र मन्त्रालयले हिजो आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले मध्य पूर्वबाट स्वदेश फर्कन चाहने नागरिकका लागि 3 दिन विशेष उडान सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार हिजो काठमाडौँ दुबई उडान भएको र आज दुबई काठमाडौँ उडान हुनेछ। त्यस्तै भोलि काठमाडौँ दमाम र दमाम काठमाडौँ उडान हुने तय भएको छ। प्रवक्ता छेत्रीले प्री बुकिङ भएका तथा नेपाल फर्कन चाहने नागरिकलाई यी उडान मार्फत ल्याइने बताउनुभयो। यसका साथै सम्बन्धित देशका नियोगको सिफारिशमा 5 जनासम्मलाई नियमित भाड़ा दरमै टिकट उपलब्ध गराउन अनुरोध गरिएको पनि उहाँले जानकारी दिनुभयो। यसअघि अप्रिल 1 कुवेत एयरवेज मार्फत 291 जना नेपाली र विभिन्न कारणले ज्यान गुमाएका 9 जना नेपालीको शव भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको मन्त्रालयले जनाएको छ। इजरायल अमेरिका र इरान बीच चलेको युद्धबारे अफवाह फैलाएको भन्दै श्रव्य दृश्य सामग्री तस्वीर लगायत सामाजिक सञ्जालमा पोस्ट गरेका कारण मध्य पूर्वका विभिन्न मुलुकमा 11 नेपाली पक्राउ परेका छन्। परराष्ट्र मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरी उक्त जानकारी गराएको हो। पक्राउ पर्नेमा साउदी अरेबियामा 4, युनाइटेड अरब इमिरेट्स युएईमा र कतारमा 3-3 तथा ओमानमा 1 जना रहेका छन्। क्षेप्यास्त्र तथा ड्रोन मार्फत भइरहेको आक्रमणको तस्वीर तथा श्रव्य दृश्य सामग्री खिचेर कुनै पनि सामाजिक सञ्जालमा डर त्रास देखाउन पोस्ट गरे कानूनी सजाय भोग्नुपर्ने व्यवस्था छ। हालसम्म 11 नेपालीलाई सामाजिक सञ्जालमा यस्ता किसिमका सामग्री राखेर कानून उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। सरकारले सरकारी र निजी अस्पतालमा 10% शैया निशुल्क गर्ने व्यवस्थालाई कड़ाईका साथ लागू गर्ने निर्णय गरेपछि अस्पतालहरूले यो व्यवस्था कार्यान्वयन गर्न थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना मार्फत स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यहरूको पछिल्लो प्रगति विवरण सार्वजनिक गर्दै 32 अस्पताल 19 निजी र 13 सरकारीका 10% शैयामा निशुल्क उपचार प्रदान गरिएको जानकारी गराएको हो। पाल्पाका उद्योगी व्यवसायीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएपछि राजनैतिक स्थिरतासँगै सरकार निजी क्षेत्र मैत्री हुने अपेक्षा राखेका छन्। नयाँ सरकारले उद्योगी व्यवसायीको हितमा काम गर्ने र लगानी मैत्री वातावरण बन्ने विश्वास पाल्पाका व्यवसायीहरूको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
झण्डै 2/3 एकलौटी सरकार बनेपछि लामो समयदेखि थला परेको उद्योग व्यवसायको क्षेत्रमा नयाँ आशा पलाएको छ। व्यवसायीहरूमा स्थिर सरकार बनेसँगै नयाँ आशा पलाएको बताउनुहुन्छ युवा व्यवसायी शंकर पन्त।
स्थिर सरकार आयो भने हामीले व्यवसाय गर्दा केही फरक पर्छ कि पनि केही राहत पाउँछौ कि भन्ने आशा गरेको छ।
पाल्पाली ढाका र करुवा उद्योग पाल्पाको पहिचान भएकाले सरकारले स्थानीय कुटीर उद्योगलाई योजना सहित कार्यक्रम ल्याई युवालाई स्वदेशमै उद्यमी बनाउनु पर्ने बताउनुहुन्छ ढाका उद्यमी सागर महर्जन।
हाम्रो ढाका कारखानाहरू जस्तै अरू पनि कुटीर उद्योगहरूको दीर्घकालीन एउटा योजना बनाएर यसलाई लागू गर्यो भने हाम्रा युवाहरू चाहिँ आफ्नै देशमा बसेर राम्रो आमदानी गर्न सक्ने भएकोले यसलाई दीर्घकालीन योजना बनाई लागू गरिदिने भन्ने अपेक्षा लिएको छु।
भूकम्प कोविड महामारी समय समयमा हुने आन्दोलनले थलिएको उद्योग व्यवसाय राम्ररी उठ्न नसक्दा देशको अर्थनीति निकै प्रभावित बन्ने गरेको छ। पाल्पामा विशेष गरी पर्यटनको क्षेत्रमा सरकारले योजना बनाएर नै लगानीको वातावरण बनाउनु पर्ने बताउनुहुन्छ पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष समीर मानसिंह।
पाल्पा जिल्लाको लागि सबै चिज चलायमान हुनलाई पर्यटन विकास योजनाबद्ध तरिकाले लाग्नु पर्ने नै देखिन्छ। यो अहिले नयाँ सरकारले यहाँ जिल्लामा लगानी भित्राउन सक्ने एउटा वातावरण बनाइदिनको लागि पनि हाम्रो पाल्पा उद्योग वाणिज्य संघको धारणा छ।
असमान बैंक ब्याज दर, झन्झटिलो कर प्रणाली, लगानी सुरक्षाको ग्यारेन्टी, चन्दा आतंक जस्ता समस्याले उद्योगी व्यवसायी आजित छन्। विस्तारै लगानीको वातावरण बन्न लागेको र सरकार र निजी क्षेत्र सँगसँगै अगाडि बढ्न तयार रहेको बताउनुहुन्छ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मोहन प्रसाद श्रेष्ठ।
लगानीको वातावरण बन्ने जस्तो माहौल पनि देखिएको छ। निजी क्षेत्रले सरकारसँगै सहकार्य गर्न तयार रहेको अवस्था र हाम्रो कुराहरू पनि एड्रेस हुने कुरामा हामी विश्वसनीयतामा गएका छौँ। युवा उद्यमीलाई उत्साहित गराउन कम ब्याजमा लगाउने र उहाँहरू सेटलमेन्ट हुन्छ त्यसपछि ब्याज अलिकति बढाउने लाँदा पनि केही फरक नपर्ला।
चुनाव अघि रासोपाले सार्वजनिक गरेको वाचा पत्रमा आर्थिक उपार्जनका विभिन्न उपाय समावेश गरिएका छन्। ती योजना कार्यान्वयन भए उद्योगी व्यवसायीहरूलाई लगानी गर्न सहज हुनेछ भने आर्थिक विकासमा समेत निजी क्षेत्रले ठूलो योगदान दिनेछ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
बर्ड फ्लूको समस्या देखिएपछि कोशी प्रदेशका तीन जिल्लामा करिब 85,000 कुखुरा नष्ट गरिएको छ। पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत डाक्टर गंगाराम यादवका अनुसार बर्ड फ्लूको संक्रमण पुष्टि भएका झापा, मोरङ र सुनसरी जिल्लाका 22 व्यावसायिक फार्ममा कुखुरा नष्ट गरिएको हो। वरिष्ठ पशु विकास अधिकृत डाक्टर यादवका अनुसार मोरङका 8, झापाका 2 र सुनसरीका 12 फार्ममा बर्ड फ्लूको संक्रमण देखिएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र चिकित्सा शिक्षा आयोगको स्थलगत निरीक्षण गर्नुभएको छ। मन्त्री पोखरेल सहितको टोलीले हिजो भक्तपुरको सानोठिमी स्थित ती दुवै कार्यालयको अवलोकन भ्रमण पछि संस्थालाई सरकारको तर्फबाट आवश्यक सहयोग तथा सहजीकरण गर्ने बताउनुभयो। शिक्षा मन्त्री पोखरेलले समयमा नै पुस्तक छापेर विद्यार्थीको हात हातमा पुर्याउन पनि निर्देशन दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा दीपा दाहाल नियुक्त हुनुभएको छ। दाहालले प्रधानमन्त्री शाहको संचार रणनीति, अनुसन्धान र मीडिया व्यवस्थापनमा भूमिका निर्वाह गर्नुहुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। दाङको देउखुरीमा कुटपीटबाट एक किशोरको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। राप्ती गाउँपालिका 2 बरहाखुट्टी निवासी स्मित प्रधानको शव हिजो दिउँसो फेला परेको हो। प्रहरीका अनुसार बिहिबार राति करिब 8 बजे राप्ती गाउँपालिका 1 पाखापानी निवासी 16 वर्षीय आयुष्मान थापा मगर र ओडा नम्बर 2 बरहाखुट्टी बस्ने 17 वर्षीय स्मित प्रधान साथीको घर जाने भनी निस्किएका थिए। उनीहरू राप्ती गाउँपालिका 4 मौरी घाट क्षेत्रमा पुगेपछि दुईजना महिला र दुईजना अपरिचित पुरूषले कुटपीट गरेको प्रहरीले जनाएको छ। कुटपीटबाट आयुष्मानको ढाड, बायाँ आँखा, गाला र कानमा चोट लागेको छ। घाइते थापाको राप्ती आधारभूत अस्पताल सिसहनियामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीले जानकारी दिनुभयो। प्रहरीका अनुसार घटनाबारे बिहान करिब 4 बजे इलाका प्रहरी कार्यालय सिसहनियामा जानकारी पुगेपछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। शुरूमा घाइते आयुष्मानले घटनाबारे केही नबताए पनि पछि आफूसँगै स्मित प्रधान पनि रहेको खुलाएपछि प्रहरीले खोजी कार्य तीव्र पारेको थियो। नेपाल विद्युत प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले सूचना मार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडर मार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो। प्राधिकरणका अनुसार नरेफाट, सीसीआरसी कलेज आसपास सूर्यकोट मार्गमा रहेको 11 केभी क्षमताका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बिजुली कटौती गर्न लागि हो। सूचनामा आज बिहान 11 बजेदेखि 3 बजेसम्म बिजुली कटौती हुने जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। करिब 5 दशकपछि मानवयुक्त अन्तरिक्ष यात्रा पृथ्वीको कक्षा भन्दा बाहिर निस्कदै चन्द्रमातर्फ अग्रसर भएको छ। नासाको आर्टेमिस द्वितीय मिशन अन्तर्गतका अन्तरिक्ष यात्रीहरूले एक दिन पृथ्वी वरिपरि परिक्रमा गरेपछि इन्जिन प्रज्वलन गर्दै चन्द्र यात्राको ऐतिहासिक चरण शुरू गरेका छन्। लिफ्टअफ भएको झण्डै 25 घण्टापछि गरिएको ट्रान्सलुनर इग्निसन सफलतापूर्वक सम्पन्न भएसँगै 3 अमेरिकी र 1 क्यानेडाली अन्तरिक्ष यात्री बोकेको ओरियन क्याप्सुअल पृथ्वीको कक्षाबाट बाहिर निस्केर करिब 2,50,000 माइल 4,00,000 किलोमिटर टाढा रहेको चन्द्रमातर्फ अग्रसर भएको छ। नासाका अधिकारी लोरी ग्लेजले सन् 1972 अपोलो 17 पछि पहिलो पटक मानिसहरूले पृथ्वीको कक्ष छाडेको घोषणा गर्नुभयो। नासाले सुरक्षाको दृष्टिले चन्द्रयात्रा अघि एक दिन पृथ्वी नजिकै राखेर क्याप्सुलको जीवन समर्थन प्रणाली परीक्षण गरेको थियो। त्यसपछि मात्र चन्द्रमातर्फको पूर्ण यात्रा अनुमति दिइएको हो। यो परीक्षणलाई उडान नासाको दीर्घकालीन चन्द्र योजना स्थायी आधार स्थापना र भविष्यमा निरन्तर मानव उपस्थितिका लागि महत्वपूर्ण आधार मानिएको छ। पाकिस्तानको बलुचिस्तान प्रान्त र दक्षिणी बन्दरगाह शहर कराँचीमा भारी वर्षा तीव्र हावा र चट्याङ सहितको तूफानले ठूलो क्षति पुर्याएको छ। यसमा कम्तीमा 15 जनाको मृत्यु भएको छ भने घर सड़क बाली र पशु पंक्षीमा व्यापक क्षति पुगेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2082-83 को 8 महिनामा नेपालबाट हुने निर्यात 20.8% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार 8 महिनामा नेपालको निर्यात वृद्धि भई 1,91,11 करोड़ बराबर पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात 57.2% वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारत र अन्य मुलुक तर्फको निर्यात क्रमशः 25.3% र 7.8% वृद्धि भएको छ भने चीनतर्फको निर्यात 53.7% घटेको छ। वस्तुगत आधारमा बटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान लगायतका वस्तुको निर्यात बढ़ेको छ भने चिया, उनी, गलैंचा, हस्तकलाका सामान लगायतका वस्तुको निर्यात घटेको छ। चालू आर्थिक वर्षको 8 महिनामा कुल वस्तु आयात भने 12.5% वृद्धि भएको छ। नेपालमा भएको आयात 8 महिनामा 12,89,25 करोड़ रूपियाँ बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात 11.2% वृद्धि भएको थियो। आयात निर्यातको अनुपात हेर्दा चालू आर्थिक वर्षको 8 महिनामा नेपालको कुल वस्तु व्यापार घाटा 11.2% वृद्धि भई 10,98,14 करोड़ रूपियाँ बराबर पुगेको छ। महिला उद्यमी महासंघ नेपालद्वारा ललितपुरको जम्सीखेलमा आयोजित 9वां अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला शुक्रबारबाट शुरू भएको छ। मेलाको उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति राम सहाय प्रसाद यादवले महिला उद्यमीहरू आत्मनिर्भर बन्न व्यापार मेलाले सहयोग पुग्ने बताउनुभयो। उपराष्ट्रपति यादवले महिला उद्यमीहरू आत्मनिर्भर, समावेशी र दिगो समाज निर्माण तर्फको प्रेरक शक्ति भएको बताउनुभयो। व्यापार मेलाबाट जिल्ला स्तरका महिला उद्यमीलाई प्रोत्साहन गर्न, उनीहरूको उत्पादनलाई बजारसम्म पुर्याउन र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गर्नुभयो। कार्यक्रममा महासंघका अध्यक्ष दर्शना श्रेष्ठले मेलाले महिला उद्यमीहरूको राष्ट्रिय अभियानलाई सहयोग पुर्याउने बताउनुभयो। अर्थमन्त्री स्वर्णिम वाग्लेले राजस्वको लक्ष्य भन्दा धेरै रकम संकलन गर्ने गरी काम गर्नका लागि वीरगंज भन्सारका कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ। अर्थमन्त्री वाग्लेले शुक्रबार वीरगंज भन्सार कार्यालयको निरीक्षण गर्दै लक्ष्य अनुसारको राजस्व उठाउन दबाव पर्ने भए तापनि संवाद मार्फत नै राजस्वको लक्ष्य भन्दा धेरै रकम उठाउन कर्मचारीहरूलाई निर्देशन दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवनाचार्य। अब खेल समाचार।
कनातिकी एरिका गुरुङ र टेबल टेनिस खेलाड़ी स्टाटू श्रेष्ठ 20 एनएनआईपीए स्पोर्ट अवार्डमा सर्वोत्कृष्ट खेलाड़ी बन्न सफल भएका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी संघको आयोजनामा काभ्रे प्लाञ्चोकको बनेपा नगरपालिका स्थित चण्डेश्वरी मन्दिर परिसरमा भएको अवार्डमा टेबल टेनिसका स्टाटूले ओलम्पिकको दक्षिण एसियाली छनौट जितेका थिए। उनी नेपालबाट टेबल टेनिसबाट ओलम्पिकमा छनौट हुने पहिलो नेपाली खेलाड़ी बन्दै इतिहास रचेका थिए। स्टार कराते खेलाड़ी एरिका ओल्ड कराते वान युथ लीगमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। साथै अस्ट्रेलियन ओपन कराँतेमा पनि ऐतिहासिक स्वर्ण जितिन्। एरिका र स्टाटुले सर्वोत्कृष्ट खेलाड़ी अवार्डसँगै 1,00,000 रूपियाँ प्राप्त गरेका छन्। प्रतिभावान पुरूषको अवार्ड तिकान्दोका अभिषेक बराल र बक्सिनकी स्वस्तिका तिरुवाले जिते। त्यस्तै ओलम्पिकमा आबद्ध 26 खेलका खेलाड़ी वर्ष उत्कृष्ट खेलाड़ी बने।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशको हिमाली भाग लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.2 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 14.3 डिग्री सेल्सियस रहयो। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 5:22 भयो भने सूर्यास्त भरे साँझ 6:23 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका उपसभापति डोल प्रसाद अरियाल निर्विरोध। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा विकास आयोजना, बजेट कार्यान्वयन लगायतका विषयमा गण्डकी प्रदेशका सांसदहरूसँग छलफल। लोकतन्त्रको स्थापना र संस्थागत गर्न रेडियो नेपालको भूमिका महत्वपूर्ण रहेको संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम तिमिलसेनाको भनाई। मध्य पूर्वमा रहेका नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको विशेष उडान आजदेखि। खाड़ी मुलुकमा युद्धको अफवाह फैलाएको भन्दै 11 नेपाली पक्राउ। सरकारी र निजी अस्पतालमा 10% शैया निशुल्क गर्ने व्यवस्थालाई कड़ाईका साथ लागू गर्ने सरकारको निर्णय। र करिब 5 दशकपछि मानवयुक्त अन्तरिक्ष यान चन्द्रमामा। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।